अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। अल्लाह का नाम लेकर शुरू करते हैं। अल्हम्दुलिल्लाह, हमारी डे 18 की क्लास जो हम दोपहर में 3:15 बजे नहीं कर सके, अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला अशरफिल अंबिया इवल मुरसलीन व अला आलिही व सहबिही व मन इस्तन्ना बिसुन्नतिही इला यौमिद्दीन। अल्लाहुम्मा जअलना मिनहुम ومن الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر آمين يا رب العالمين ثم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللهم ثبتنا عند الموت بلا إله إلا الله। اے ہمارے اللہ، ہمیں ہماری موت پر کلمہ لا الہ الا اللہ پر ثابت قدم رکھیے، آمین یا رب العالمین۔ الحمدللہ، اپنی ان ڈیپ اسٹڈی میں ہم سورۃ اللہب کی آخری آیات کی طرف بڑھ رہے ہیں۔ ہم نے کل کے سیشن میں آیت نمبر 4 سٹارٹ کر دی تھی، اور انشاءاللہ آج ہم اپنی اس سورت کو کمپلیٹ کریں گے اللہ کے حکم سے۔ آیت نمبر 4 جو ہم نے شروع کی تھی، اس میں ہم نے ابو لہب کی بیوی ام جمیل یعنی عروہ بنت حرب کا معاملہ اور اس کی بائیوگرافی اور اس کے کریکٹر کو اور اس کے لائف سٹائل کو کافی حد تک دیکھا تھا۔ آیت نمبر 4 میں ہم نے امرأة اور زوج کے لفظ کے درمیان پہ کمپیریزن بھی دیکھا تھا، اور آپ کو الشیخ الشعراوی کی ڈیٹیل میں نے بتائی تھی کہ انہوں نے کیسے اس کو قرآن کی آیات پر سٹڈی کیا ہے، کہ کیا فرق ان کو ملا ہے کہ جب بیوی کے لیے اللہ تعالیٰ نے قرآن میں امرأتو کا لفظ استعمال کیا، اور کس کونوٹیشن کے ساتھ اللہ تعالیٰ نے اس کو قرآن میں زوج کے لفظ کے ساتھ استعمال کیا ہے۔ اس پر ہم نے کافی تفصیل سے بات کی تھی، اور آخری پوائنٹ جو ہم نے چھوڑا تھا وہ ہماری ایکسپلینیشن کا یہ پارٹ تھا کہ اگر دو امپورٹنٹ فیکٹر، دو امپورٹنٹ پرپز آف میرج، جن میں سے ایک ہارمنی اور دوسرا جو ہے وہ بچے ہیں، تو شادی کی اس کیپیسٹی میں ابو لہب اور ام جمیل میں تو یہ دونوں اسپیکٹ تھے، پھر بھی اللہ تعالیٰ نے ام جمیل کو ایز اے وائف زوج کے لفظ سے کیوں نہیں مینشن کیا؟ تو آپ کو اس وقت پچھلی کلاس میں، کل کی کلاس میں یہ بتا دیا تھا کہ ہارمنی اللہ تعالیٰ کے نزدیک صرف اور صرف امن، ہارمنی، پیس وہ ہے جو اللہ کی فرما برداری پر ایڈاپٹ کیا جائے، جو اسلام پر چلتے ہوئے ایڈاپٹ کیا جائے، ورنہ دو لوگ جو کہ گناہ کے کاموں میں بہت ہارمنائزڈ ہوں، اللہ کی نظر میں وہ ہارمنی ہارمنی نہیں ہے، وہ امن امن نہیں ہے۔ ناؤ موونگ آن دا نیکسٹ ایکسپلینیشن آف آیا نمبر 4 انشاءاللہ آف سورۃ المسد۔ وامرأتہ حمالۃ الحطب، آئی وڈ لائک ٹو برنگ یور اٹینشن آن دا سیم ورڈ آف امرأتہ۔ امرأتہ میں یہ امرأتہ پر جو ضمہ آ رہا ہے، تا کے اوپر جو پیش آ رہا ہے، اس کو اسکالرز ڈیفائن کرتے ہیں کہ یہ آیت نمبر 3 سے اسٹرانگلی کنیکٹ کرتا ہوا نظر آ رہا ہے۔ جسٹ بیکاز آف دس پیش آن تا، ضمہ آن تا، اسکالرز کہتے ہیں کہ یہ بتا رہا ہے کہ آیت نمبر 3 میں جو چیز ابو لہب کے لیے سزا کے طور پر آئی تھی، سیصلا، ان قریب وہ روسٹ ہوگا، نارن، آگ میں، ذات لہب، شولوں والی، تو سیصلا کے اندر جو ابو لہب ہے اسی کے ساتھ یہ دوسرا فائل موجود ہے جو آیت نمبر 4 میں ہے، اور وہ امرأتہ کی پیش ڈیفائن کر رہی ہے کہ یہ بھی یہاں پر فائل کے طور پر آیا ہے، یعنی جو سزا ابو لہب کی ہوگی وہی سزا اس کی بیوی ام جمیل کو دی جائے گی۔ ابو لہب بھی آگ میں پھینکا جائے گا، روسٹ کیا جائے گا، اور اس کی بیوی کو بھی آگ میں پھینکا جائے گا۔ دس از دا سیکوینس آف عربک لینگویج جو کہ حرکات کے ساتھ اور اعراب کے ساتھ سیکوینس بنا کر سمجھی جاتی ہے۔ اور ابو لہب کی آگ کی کوالٹی ذات لہبن تھی، تو کیونکہ یہ بیوی اپنے شوہر کے ساتھ لائل تھی، اس کی الیجنس اپنے شوہر کے ساتھ تھی، رسول اللہ صلی اللہ علیہ وسلم کے اگینسٹ ये अपने शोहर से टीम अप हुई थी, तो आखिरत में भी ये दोनों मियाँ बीवी जहन्नुम में टीम अप किए जाएंगे। वम्रअतुहु हम्मालतल हतब। थर्ड एक्सप्लेनेशन ऑफ दिस आया विच वी शुड कीप इन आर माइंड्स, ये जो यहाँ पर हम पढ़ रहे हैं, द नेक्स्ट वर्ड इज हम्मालता। आप देखें जो आखिर में हम्मालता सेकेंड वर्ड है, इसके ऊपर ता के ऊपर जबर आ रही है। आपको सिक्स रेसिटेशन ऐसी मिलती हैं जो कुरान की किरात हैं। अब अल्हम्दुलिल्लाह आप में से जो खवातीन जो मेरे साथ स्टूडेंट्स रेगुलर चल रही हैं, आपको अब किरात के बारे में और किरात के डिफरेंस के बारे में और उस किरात के डिफरेंस में मीनिंग्स पर क्या फ़र्क पड़ता है इसके बारे में अब अल्हम्दुलिल्लाह इन 17 पिछली क्लासेस के थ्रू आपको कुछ ना कुछ इसका जो है वो एसेंस मिल गया है। सो सिक्स किरात ऐसी हैं, सिक्स रेसिटेशंस ऐसी हैं जिसमें आया नंबर 4 का जो सेकेंड वर्ड है, जस्ट फोकस्ड ऑन द सेकेंड वर्ड हम्मालता। ये जो हम्मालता है जो हम किरत फॉलो करते हैं हफ्स अन आसिम की, उसमें ता के ऊपर जबर है। लास्ट लास्ट लेटर ऑफ हम्मालता, उसमें लास्ट लेटर पर जबर है और सिक्स रेसिटेशंस में उस पर पेश है। नाउ आई विल गिव यू रीजन कि उस पर पेश क्यों है और उस पर जबर क्यों है। जो हम किरात करते हैं उसमें हम जबर को ही फॉलो करेंगे और हम इस वक्त सीखेंगे कि इन दोनों का फर्क क्या बन जाता है। तो इंशाल्लाह आपको भी आइडिया रहेगा कि जब ये हल्का सा फर्क आता है तो इससे मफहूम में एनरिचमेंट आ जाती है। लफ्ज नहीं बदल रहा बल्कि लफ्ज का यू कैन रिपीट माई सेंटेंस इन योर माइंड, लफ्ज का बाब बदल जाता है जिसकी वजह से उसके मीनिंग्स में, उसकी वोकैबुलरी में एनरिचमेंट आ जाती है, डेप्थ आ जाती है। तो नंबर वन अगर हम इसका फोकस रखें कि जो हम रेसिटेशन करते हैं सूरतुल मसद की जिसमें हम इसको पढ़ते हैं वम्रअतुहु हम्मालतल ता पर जबर के साथ, इसके दो मीनिंग्स स्कॉलर्स ने किए हैं, जिसकी टू मीनिंग्स इन माइंड कम से कम ताकि आपको पता चले। ये जो लफ्ज के आखिर में जबर आता है जिसको फतहा कहते हैं, जबर कहते हैं, फतहा कहते हैं, जिसको मंसूब होना कहते हैं, दीज आर ऑल द टर्मिनोलॉजीज जो कि ग्रामर पढ़ने वाले समझते हैं। जब भी लफ्ज के आखिरी लेटर पर जबर होता है सही, तो क्लासिकल अरबिक अगर आप देखें तो उसमें कहते हैं कि एक लफ्ज के आखिरी लेटर पर जबर आने की 16 या 17 डिफरेंट रीजंस हो सकते हैं। फाइन, 16 या 17 डिफरेंट रीजंस हो सकते हैं जिसकी वजह से किसी लफ्ज के ऊपर आपको फतहा मिलता है। वन ऑफ द रीजन जो अभी मैं आपको इस फतहा के साथ पहली रीजन बता रही हूं, उसको कहते हैं या तो शतम शीन के साथ, शीन तामीम, शतम या अज़म, अशतम अज़म। इसका मतलब क्या होता है फॉर आर अंडरस्टैंडिंग? इसका मतलब होता है ये फतहा अल्लाह ताला ने अपने कलाम में ऐसे मौकों पर भी इस्तेमाल किया है जहां पर अल्लाह का गदब महसूस किया जा सकता है, अल्लाह का एंगर महसूस किया जा सकता है, आपको कंडेमनेशन नजर आ सकती है। जब अल्लाह को किसी पर गुस्सा आता है तो एक अंदाज यह है कि इस तरह से इसम के ऊपर आपको फतहा मिलता है। ये क्लासिकल अरबिक का रूल है जो आपको इल्मुल बलागा में मिलता है। तो तर्जुमे में आपको क्या पता चलेगा कि यहाँ पर अल्लाह ताला का जबर के थ्रू, एक नसब के थ्रू एक रीजन क्या है कि अल्लाह ने अपना एंगर मेंशन किया है इसके अंदर। ठीक है, क्यों एंगर मेंशन किया है? बिकॉज ये वो औरत थी जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नेक्स्ट डोर नेबर थी और ये आपके घर के बाहर कांटे और बुशेज लाकर डाल दिया करती थी ताकि जब आप सुबह फजर के लिए बाहर निकलें तो खुदा ना खास्ता आप उसमें उलझ जाएं या आपको जो है वो कोई जख्म आ जाए, हर्ट करना चाहती थी। तो ये कॉन्स्टेंटली रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हर्ट करना चाहती थी। तो अल्लाह का गजब है यहाँ पे कि जो फतहा के अंदर आ रहा है। दूसरा रीजन जिसको स्कॉलर्स मेंशन करते हैं, दिस फतहा इज एक्सप्लेनिंग द कंडीशन ऑफ अ हाल। हाल कहते हैं, जैसे मैं अभी आपसे पूछ रहा हूँ उर्दू में कहते हैं आपका क्या हाल है, हम कहते हैं ना, तो आपका क्या हाल है क्या मतलब है? आपका एक रूटीन क्या है, आप क्या कर रही हैं, आप किस तरह उठती बैठती हैं। तो अरबी जुबान में सेकेंड रीजन क्या है? हाल की, जो ये फतहा के साथ है। स्कॉलर्स इसको डिफाइन करते हैं कि अबू लहब जिस आग में होगा, इस नसब की वजह से, इस फतह की वजह से एक रीजन ये है कि इसकी बीवी का हाल ये होगा कि ये कॉन्स्टेंटली अपने शोहर की आग को फ्यूल देने वाली होगी। सिर्फ एक जबर आपको ये बता रहा है, ये पूरी एक्सप्लेनेशन, कि अल्लाह का गजब है इस औरत के ऊपर। ये एक जबर, एक हरकत आपको ये बता रही है कि ये औरत अपने शोहर की आग को फ्यूल देने वाली होगी। ये खुद लकड़ियां उठा उठा कर जमा कर कर के लाएगी और इस आग में डालेगी। हाल के मफहूम में इसकी ये जो है कॉनोटेशन बनती है, यानी उम्मे जमील का जहन्नुम का टास्क क्या होगा कि ये वुड्स को लाएगी और अपनी और अपने शोहर की आग को हीट अप करेगी, फ्यूल करेगी। इसकी कई एक्सप्लेनेशंस आपको मिल जाती हैं। दिस इज वन ऑफ द एक्सप्लेनेशन जो आपको अब्दुल्ला इब्ने अब्बास रजी अल्लाह अनहुमा से मिलती है। क्योंकि ये दुनिया में अल्लाह के रसूल को परेशान करती थी अपने शोहर से मिलके, तो अब इसको सजा भी वही मिलेगी जो कि इसके शोहर को दी जाएगी। यानी इसका अपने शोहर को गलत कामों में हेल्प करना, अपने शोहर को गलत कामों के लिए एनकरेज करना, ये जबर ये बता रहा है कि शी विल अकम्पनी हर हस्बैंड इन द हेल फायर। अब यहां बहुत इंपॉर्टेंट बात है जिसको समझने की जरूरत है। देखें, अबू लहब हो या उम्मे जमील हो, सजा क्यों बताई है इनकी ये वाली? बिकॉज ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हर्ट करते थे। आप सल्लल्लाहु अलैहि वसल्लम उस वक्त फिजिकली दुनिया में मौजूद थे। याद रखिए, जो स्टेचर मैंने आपको सूरतुन नास में ये बात बड़ी तफसील से बताई थी, फॉर दोज ऑफ यू हु आर विद मी सिंस द डे वन, अल्हम्दुलिल्लाह अब आपका एक इल्म का पीछे से फ्लो चला आ रहा है। डू यू रिमेम्बर मैंने आपको बताया था सूरतुन नास में कि शैतान पूरी कोशिश करता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहमियत को कम करे। और आपको मैंने ये बात वहां बताई थी कि शैतान आपको और मुझे रसूलुल्लाह की हैसियत को, उनके मुकाम को कम करने की तरफ कैसे लेकर जाएगा। सहाबा के लिए आपका फिजिकल मौजूद होना वो इम्तिहान था, और आज आपकी फिजिकल प्रेजेंस की जगह पर अल्हम्दुलिल्लाह हमारे पास रसूलुल्लाह की सही तालीमात मौजूद हैं। तो बिल्कुल हमें उन तालीमात का भी एहतराम करना है। अबू जहल और उम्मे जमील ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फिजिकली हर्ट किया, और जब आज का मुसलमान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ऑथेंटिक नरेशंस को भी डिनाई करता है, उन पर अमल करने के लिए अपने आप को लेकर नहीं आता, उनकी बात को इग्नोर करता है, सो इट्स लाइक हर्टिंग रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। बिकॉज जब रोजे महशर हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के सामने एज उम्मती खड़े होंगे, और वहां अल्लाह के रसूल को बताया जाएगा कि इन उम्मतियों को अल्लाह ना करे, अल्लाह ना करे, आप हौजे कौसर का पानी नहीं पिला सकते। और रीजन बताई जाएगी रसूल अल्लाह को कि बिकॉज ये वो लोग हैं जिन्होंने आपके जाने के बाद आपकी तालीमात को डिस्टॉर्ट कर दिया, उनको वैल्यू नहीं किया, उनकी तरफ इन्होंने अपना सर सबमिशन के लिए नहीं झुकाया, और उम्मत में से वो लोग महरूम कर दिए जाएंगे। इट्स लाइक हर्टिंग रसूल अल्लाह इन द सेम वे, इसलिए कि उस वक्त अल्लाह के रसूल के सामने उनके उम्मती मौजूद होंगे। तो याद रखिए, अ वेरी डीप रिफ्लेक्शन फॉर ईच वन ऑफ अस, फॉर ईच वन ऑफ अस, बिकॉज ये हम अबू लहब और उम्मे जमील की सिर्फ कहानी नहीं पढ़ रहे, हम आज के लिए इंस्पिरेशन ले रहे हैं, हम अपने अमल को दुरुस्त करने के लिए कुरान से एडवाइसेस ले रहे हैं। उम्मे जमील और अबू लहब को सजा मिली रसूल अल्लाह को हर्ट करने पर, आपका मुकाम ना पहचानने पर। आज हमें कुरान से, इन आयात से ये सीखना है कि हम अल्लाह के रसूल की सीरत और आपकी सही अहादीस का कभी भी मजाक ना उड़ाएं, उनको कभी भी डी वैल्यू ना करें, उनको हमेशा अपनी जिंदगी का हिस्सा बनाने की कोशिश करें, वरना ये चीज भी कयामत के दिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हर्ट करेगी। सेकेंड इंस्पिरेशन एट दिस पॉइंट, इससे पहले कि मैं आगे मूव करूं, उम्मे जमील की सजा वही क्यों बनी जो उसके शोहर की बनी? बिकॉज उसने अपने शोहर को गलत काम करने से नहीं रोका। सो वेरी इंपॉर्टेंट फॉर टुडेज टाइम, अच्छी बीवियां अपने शोहरों को हराम कमाने की तरफ, नाजायज कमाई की तरफ, کسی کا حق مارنے کی طرف کبھی انکریج نہیں کر سکتی. نیک بیویاں, اللہ کی اطاعت گزار بیویاں, اللہ سے محبت کرنے والی بندیاں, اللہ کے سامنے سرخرو ہونے کی خواہش رکھنے والی بندیاں کبھی بھی اپنے ہسبینڈز کو ناجائز کمائی کی طرف انکریج نہیں کر سکتی. وہ نہیں چاہتی ہیں کہ ان کی اولاد کو خوشیاں ملیں کسی دوسرے کا حق مار کے. وہ کبھی نہیں چاہیں گی کہ ان کا شوہر گھر میں حرام کمائی لے کر آئے تاکہ کل کو ان کی اولاد جو ہے وہ اللہ نہ کرے ریبیلیس ہو جائے. تو سوچیں, ہم سب کے لیے انسپریشن ہے, ہم نے اپنے گھروں کے اندر حلال کو پروموٹ کرنا ہے, ہم نے اپنے گھروں کے اندر اگر برکت محسوس کرنی ہے تو قناعت لے کر آنی ہے, کنٹینٹمنٹ لے کر آنی ہے. جو اللہ رزق دے دے اس پر راضی رہنا ہے, راضی با رضائے رب, اسی میں برکت ہے. اس سے ہم انشاءاللہ اگر اپنے گھروں کے اندر 100% پر نہیں تو اپنی ٹوٹی پھوٹی کوشش سے اپنے گھر کے ہر انسان میں اللہ کی محبت ضرور ڈال دیں گے. آج کامن ہے سود, رشوت, غبن, وراثت میں حق مارنا, چار پیسے لینے کے لیے ایک دوسرے کو دھوکہ دینا. یہ آیت ہم سے بھی بات کر رہی ہے. ہم اپنے بچوں کی 4 دن کی خوشی کے لیے, ہم دنیا کی 4 دن کی لذت کے لیے ایک دوسرے کو جہنم میں نہیں گرا سکتے. ہم نے ان کی غلط چیزوں میں ان کا ساتھی نہیں بننا. کہاں کہ ہماری وجہ سے, بیویوں کی وجہ سے شوہر ناجائز کمائی کرنے لگ جائیں, شوہر رشوت لینے لگ جائیں, جسٹ بیکاز کہ بیوی کو برانڈیڈ کپڑے چاہیے, جسٹ بیکاز کہ بیوی کو کھاڈی کا یا ثنا سفیناز کا سوٹ چاہیے. نہیں, آپ خوش رہنا سیکھیں. خوش رہنے کے لیے تن پر کپڑا ہونا کافی ہے, برانڈیڈ ہو یا نہ ہو. یاد رکھیں, قرآن نے سورہ مائدہ کی آیت نمبر 2 میں ہم سب کو حکم دیا ہے, تعاونوا علی البر والتقوی ولا تعاونوا علی الاثم والعدوان. تو ہم سب کے لیے ایڈوائس ہے اس آیت میں, آج 21st century میں بھی, کہ ہم اپنے آپ کو قناعت کے ساتھ شوہروں کو نیکی کی طرف مائل کرنے والیاں ہوں, ہم اپنے شوہروں کو حلال کمائیوں کی طرف انکریج کرنے والیاں ہوں. سائڈ بائی سائڈ, آن اے سائڈ نوٹ, اے ویری امپورٹنٹ پوائنٹ ریلیٹڈ ٹو آر ناؤ ڈیز لائف, پلیز میں آپ سے ریکویسٹ کروں گی, پلیز دیکھیے, آپ لوگ جہاں پر بھی دنیا میں اس وقت ہیں, دا سچویشن از ٹینس فرام اے پینڈیمک پوائنٹ آف ویو. اکنامیکل کرائسس اس وقت ہر اسٹریٹا کو ہٹ کر رہے ہیں. چاہے آپ کے بینک میں ملینز ہیں, چاہے آپ کے بینک میں تھاؤزینڈس ہیں, چاہے آپ کے بینک میں کچھ بھی نہیں ہے, اگر ہم اس عید پر نیا جوڑا نہیں پہنیں گے قیامت آ جائے گی. الحمدللہ ہم سب کے پاس صاف ستھرے بہت اچھے جوڑے ہیں. رائٹ ناؤ آئی ایم اسپیکنگ ٹو ایچ اسٹریٹا آف دا ورلڈ الحمدللہ تھرو دا فیس بک. اگر ہم اس عید پر اپنے شوہروں کو پریشان نہیں کریں گے, اپنے والدین کو پریشان نہیں کریں گے, اپنے بھائیوں کو پریشان نہیں کریں گے, اپنے بیٹوں کو پریشان نہیں کریں گے, ان دا سینس نئے کپڑے نہیں پہنیں گے تو کیا ہو گیا؟ خوشیاں ہوں تو اس سے اینٹ اور سیمنٹ کا کوئی تعلق نہیں ہے. جھونپڑی میں رہنے والا بھی خوش رہ سکتا ہے اور محلوں میں رہنے والے بھی بے چین رہ سکتے ہیں. دا پوائنٹ از کنٹینٹمنٹ ہے یا نہیں ہے. پلیز ڈونٹ میک فن آف یور سیلف. اب ان عورتوں کی طرح نہ ہو جائیں کہ جیسے جو مکھیوں کی طرح اس وقت جو ہے وہ برانڈیڈ کپڑوں کی دکانوں پر یا بازاروں میں پہنچ جائیں. الحمدللہ میں ہر انسان سے کہہ رہی ہوں, ہر عورت سے جو مجھے اس وقت فیس بک میڈیم سے سن رہی ہے اور جہاں تک میری آواز تھرو واٹس ایپ گروپ جائے گی, ہمارے بچے اور ہم سب, الحمدللہ ہم سب کے پاس پہننے کے لیے صاف ستھرے اچھے کپڑے موجود ہیں. جسٹ ہولڈ یور سیلف بیک. اپنے ہسبینڈس کے اور اپنے گھر کے مردوں کے اور آپ کے گھر میں جو بھی بریڈ ارنر ہے اس کی سپورٹ میں کھڑی ہو جائیں. ان کو مت اس وقت مجبور کریں کہ وہ کہیں سے مانگ کر, وہ کہیں سے خدا نخواستہ چھین کر آپ کو پیسہ لا کے دیں تاکہ آپ اپنی عید کے کپڑے پہن لیں. ڈونٹ ڈو دس. ان کو مینٹل ٹراما کا شکار نہ کریں. دے نیڈ آر سپورٹ. اور اس آیت سے آپ کی اور میرے لیے یہاں پر یہ سبق نکل رہا ہے کہ اچھی بیویاں کبھی بھی اپنے شوہروں کو ناجائز کی طرف پروموٹ کرنے والی نہیں ہوتی. اگر شوہر سے غلطی ہو رہی ہوتی ہے, तो नेक बीवी की नींदें उड़ जाती हैं कि किसी तरह से मैं अपने हाथ दुआओं में उठाऊं कि मेरे घर में, मेरे पेट में और मेरी औलाद के पेट में रिस्क के हलाल का निवाला जाए। ये जो रिस्क के हलाल का निवाला होता है ना, ये सिर्फ औलाद पर नहीं असर करता, इसका इम्पैक्ट जेनेटिक कोड पर भी आता है, आपके और मेरे और बच्चों के जीनोम पर भी आता है। और अगर हम साइंटिफिक फैक्ट्स इन चीजों को कनेक्ट करना शुरू करें, द थिंग्स विच वी आर एक्चुअली हैव इन द फॉर्म ऑफ कुरान एंड सुन्ना, वी विल बी अमेज्ड, वी विल बी अमेज्ड। इस हलाल कमाई का इम्पैक्ट हमारे जेनेटिक कोड पर आता है, एंड द इम्पैक्ट विल फिल्टर डाउन टिल द प्रोजेनी, जुर्रियत पर जाएगा। सो प्लीज प्लीज बी वॉचफुल कि हम अपने घरों में हलाल को प्रमोट करने वाले हैं या खुदा ना खास्ता हमारी वजह से घरों के अंदर हराम कमाइयां आ रही हैं। मूविंग फॉरवर्ड इन दिस एक्सप्लेनेशन ऑफ आया नंबर 4, जो रिसाइटर्स, जो कोरा इसकी रेसिटेशन में हम्मा लतू पढ़ते हैं ता पर पेश के साथ, वहां पर हम्मा लतू का जो कॉनोटेशन बनता है वो एज अ सिफत बनता है, एडजेक्टिव। और उसमें स्कॉलर्स डिफाइन करते हैं कि उम्मे जमील का आखरत में रोल ये होगा, जस्ट बिकॉज ऑफ दिस पेश, कि ये वन टाइम ही इतनी लकड़ियां लेकर आ जाएगी उस जहन्नुम की आग को फ्यूल करने के लिए, जो इसको और इसके हस्बैंड को हमेशा के लिए जलाने के लिए काफी होगी। सो दिस इज द मेन डिफरेंस कि जो आपको जबर और पेश में मिलता है। जबर कहता है दिस विल बी हर कॉन्स्टेंट एक्शन, इसका हाल होगा, शी विल बी कॉन्स्टेंटली डूइंग इट। ये लकड़ियां लेकर आएगी, उसमें डालेगी, खुद भी जलेगी शोहर के साथ, और इससे पहले कि लकड़ियां खत्म हो इसको अल्लाह फिर भेजेगा, और ये कॉन्स्टेंटली बैक एंड फोर्थ यही काम करेगी। दिस इज द कॉनोटेशन विद जबर। वेन यू विल सी द कॉनोटेशन विद पेश, दिस विल बी हर वन टाइम एक्शन एज एन एडजेक्टिव, और ये एक ही दफा में इतनी लकड़ियां लेकर आ जाएगी कि जिसमें इसके जहन्नुम की आग को जलाने के लिए जो काफी हो जाए। नाउ द नेक्स्ट एक्सप्लेनेशन इज अबाउट द पैटर्न ऑफ दिस वर्ड, हम्मा लता या हम्मा लतू। इस पैटर्न को अरबी में कहते हैं यदुल्लु अलल मुबालगा या यदुल्लु अलल तकरार। इसके अंदर हाइपरबोल है और इसके अंदर रेपिटेशन है। क्या मतलब है? यानी ये जो इस पैटर्न पे अल्फाज आते हैं फाल के वजन पे,